यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। नागरिकको जीवन रक्षाका लागि तत्काल आवश्यक कानून र प्रक्रिया मिलाएर कार्य सम्पादन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेकपा एमालेद्वारा पार्टीको आन्तरिक विवाद समाधानका लागि 10 सदस्यीय कार्यदल गठन। नेपालमा हिजो थप 7338 जनामा कोरोना संक्रमण, 6648 जना संक्रमण मुक्त, संक्रमणका कारण थप 145 जनाको मृत्यु। कोरोना संक्रमितका लागि आवश्यक अक्सिजनको व्यवस्था अस्पतालले आफै मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन। चीन सरकारबाट प्राप्त 18,000 अक्सिजन सिलिण्डर स्थल मार्गबाट तथा ओमानबाट 560 सिलिण्डर नेपाल आइपुग्यो र इजरायल र प्यालेस्टाइन बीच भइरहेको पछिल्लो द्वन्द्वका क्रममा एक हप्ताभित्र 200 भन्दा बढ़ीको मृत्यु हो। समाचार अब विस्तारमा। कोविड 19 संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीले महामारी विरूद्ध लड्न तथा थप कानूनी संरचना तर्जुमाका लागि गृह कार्य गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हिजो बसेको बैठकले संक्रामक रोग ऐन 2020 प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने भएकाले आवश्यक तयारी गर्न मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको हो। बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर वा आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान नदिने ढंगले कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री ओलीले झन्झटिला प्रक्रिया छोट्याएर तत्काल नागरिकको जीवन रक्षाका लागि आवश्यक कानून र प्रक्रिया मिलाएर हर हालतमा काम गर्न निर्देशन पनि दिनुभयो। बैठकले अक्सिजन प्लान्ट र खोप लगायत अत्यावश्यकीय स्वास्थ्य सामग्रीको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई अझ तदारूकताका साथ काम गर्न निर्देशन दिएको बैठकपछि परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। बैठकले वर्तमान महामारी धान्न अक्सिजन उत्पादन कमी भएकाले देशभित्रका उद्योगलाई पूर्ण क्षमतामा चलाउन उद्योगीलाई प्रोत्साहन गर्ने तथा भारतबाट थप लिक्विड अक्सिजन प्राप्त गर्न निरन्तर कूटनैतिक प्रयास र आग्रह गरिने निर्णय गरेको मन्त्री गेवालीले बताउनुभयो। देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगबाट महामारी विरूद्ध लगाउन आवश्यक रहेको बताउनुहुँदै मन्त्री गेवालीले अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अस्पताल, विभिन्न प्रतिष्ठान, प्रादेशिक र स्थानीय तहले संचालन गर्ने आधारभूत अस्पतालका सेवालाई एकीकृत ढंगबाट संचालन गर्न आवश्यक देखिएको बताउनुभयो। बैठकमा स्वास्थ्य संकटकालका विषयमा छलफल भएको पनि मन्त्री गेवालीले जानकारी दिनुभयो। नेकपा एमाले पार्टीको विवाद समाधानका लागि 10 सदस्यीय कार्यदल गठन गरेको छ। सत्तारूढ़ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सिंहदरबारमा हिजो भएको छलफलबाट 10 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप गेवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपालका तर्फबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भूषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको नेता नेपालले जानकारी दिनुभयो। भेटवार्तापछि अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै छलफल सकारात्मक भएको बताउनुभयो। नेता नेपालले कार्यदललाई 3 दिनको समय दिइएको र आवश्यकता अनुसार समय थप्न सकिने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजनको व्यवस्था अस्पताल आफैले मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ। मन्त्रालयको मीडिया ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिरामीका आफन्तलाई अक्सिजनको व्यवस्था गर्न नलगाउन अस्पतालहरूलाई आग्रह गर्नुभयो। प्रवक्ता डाक्टर गौतमले बिरामीका लागि आवश्यक अक्सिजनको व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित अस्पतालको भएको बताउनुभयो।
अस्पतालहरूमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकहरूले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुहोस् भनेर भन्ने गरिएको पनि सुन्नमा आएको छ। सम्पूर्ण चिकित्सक नर्स स्वास्थ्य कर्मीहरूलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुहोस् भन्ने अनुरोध नगर्न हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट हार्दिक अनुरोध गर्दछौ र यो अक्सिजनको व्यवस्थापन गर्ने काम चाहिँ अस्पतालको हो। र अर्को कुरा, चीन सरकारबाट प्राप्त अक्सिजन सिलिण्डरहरू आज आइपुग्ने छ। अक्सिजन सिलिण्डरहरू 7 प्रदेशका अस्पतालहरूमा बाँडिने कुरा पनि यहाँहरूलाई म जानकारी गराउन चाहन्छु।
यसैबीच हिजो नेपालमा थप 7368 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्याङ्क अनुसार केही दिन यता नेपालमा क्रमशः कोरोना संक्रमण दर घट्दै गएको छ। हिजो पीसीआर परीक्षणबाट 7316 जना तथा एन्टिजेन परीक्षणबाट 52 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो देशका विभिन्न प्रयोगशालामा गरी जम्मा 19,539 नमूनाको पीसीआर तथा 344 नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार हिजो काठमाण्डुमा 1,881 जना, ललितपुरमा 436 जना र भक्तपुरमा 292 जना गरी काठमाण्डु उपत्यकामा जम्मा 2,609 जना संक्रमित थपिएका छन्। यसैगरी हिजो थप 145 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या 5,001 पुगेको छ। यस्तै हिजो थप 6,648 जना कोरोना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुने दर 74.6% रहेको र देशभरमा गरी जम्मा 110,263 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये 1,02,455 जना होम आइसोलेशनमा रहेका छन् भने बाँकी 7,808 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। चीन सरकारबाट प्राप्त 18,000 खाली अक्सिजनका सिलिण्डर स्थलमार्ग हुँदै नेपाल आइपुगेको सरकारले जनाएको छ। कोविड 19 संकट व्यवस्थापन केन्द्रले 18,000 सिलिण्डर तातोपानी नाकामा आइपुगेको जनाएको छ। तातोपानी नाकामा आइपुगेको सिलिण्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाण्डु ल्याइनेछ। सिलिण्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा 20,000 खाली सिलिण्डर ल्याएको हो। यसअघि 400 सिलिण्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानबाट ल्याइएको थियो। यस्तै हिजै चीनबाट 550 अक्सिजन सिलिण्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याएको छ। आज पनि नेपाल वायुसेवा निगमको जहाज बेइजिङतर्फ जाँदैछ। गैर आवासीय नेपाली संघ एनआरएनएले शुरू गरेको नेपालमा अक्सिजन पठाउँ आफन्तको ज्यान बचाउ अभियान मार्फत नेपाल ल्याइएका 560 अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। ओमान स्थित नेपाली दूतावासको सहयोगमा नेपाल ल्याइएका 560 अक्सिजन सिलिण्डर हिजो संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा स्वास्थ्य मन्त्री त्रिपाठीले संकटका समयमा सहयोग गरेकोमा संघप्रति आभार प्रकट गर्दै सिलिण्डर लुम्बिनी प्रदेशमा 200, सुदूरपश्चिम प्रदेशमा 100, कर्णाली प्रदेशमा 100, प्रदेश नम्बर 2 85 र गण्डकी प्रदेशलाई 75 थान वितरण गर्न निर्देशन दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीको उपचारमा लागि परेका चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी एम्बुलेन्स चालक लगायतको उच्च प्रशंसा गर्नुभएको छ। सभापति देउवाले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो। सभापति देउवाले एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने बताउनु भएको छ। सर्वोच्च अदालतमा कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर अक्सिजन र औषधिको व्यवस्था गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय एवं गृह स्वास्थ्य तथा जनसंख्या कानून न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनिष कुमार श्रेष्ठले हिजो दायर गरेको रिट निवेदनमा राज्यका सबै स्रोत लगाएर भए पनि संक्रमितको उपचारमा ध्यान दिन माग गरिएको छ। रिट निवेदनमा नेपालको संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख गरिएको हुँदा संक्रमितको उपचारमा ध्यान दिन माग गरिएको हो। सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण मुक्त हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सकेसम्म संक्रमण हुनबाट जोगिने र संक्रमण भइहालेमा उच्च मनोबल राख्न सके कोरोना जित्न सकिने संक्रमण मुक्त भएकाहरूको अनुभव छ। कैलालीबाट हाम्रा संवाददाता भानुभक्त आचार्यको यो रिपोर्ट।
कैलाली धनगढ़ी उपमहानगरपालिका 6 एक परिवारमा एक वर्षको बालक सहित परिवारका 7 कोरोना संक्रमण पुष्टि भएको छ। सबैजना अहिले घरमै सुरक्षित बसिरहनु भएको छ। कोरोनालाई सामान्य नठान्न र संक्रमण भइहाले मनोबल उच्च राख्नुपर्ने उहाँहरूको भनाइ छ।
कतिपयले कोरोना भन्दा केही पनि होइन, सहजै जितिन्छ भन्छन्, त्यस्तो पनि होइन, गाह्रो त हुँदो रहेछ, तर अब आत्मविश्वास पनि अलि बलियो बनाएर बस्नुपर्ने।
कैलाली घोडागोडी नगरपालिका 1 संक्रमित पनि अहिले होम आइसोलेसनमै हुनुहुन्छ। सामान्य लापरवाहीले गर्दा पनि कोरोना संक्रमण हुन सक्ने उहाँको बुझाइ छ। संक्रमित भएर उपचार गर्नुभन्दा सजग रहेर संक्रमण हुनै नदिन उपयुक्त रहेको उहाँ बताउनुहुन्छ।
यो भाइरसबाट बच्नु नै राम्रो उपाय हो। लक्षणै नदेखिँदा पनि यो रोग चाहिँ सर्न सक्छ, त्यसो भए हामीले चाहिँ केयर गर्नुपर्छ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। त्यसमा सबैभन्दा धेरै कैलालीका छन्। मानवीय लापरवाहीका कारण कोरोना संक्रमण फैलिरहेको संक्रमण मुक्त भएकाहरू बताउँछन्। एकजना संक्रमण मुक्त भएका व्यक्ति,
हामीलाई त लाग्दैन भन्ने खालको अत्यधिक स्वभावले नै बाहिर निस्किरहेको कारणले गर्दा यो संक्रमण बढ्दै गइरहेको छ। झनझनै घरमै सुरक्षित बस्ने र अब लागिसकेपछि पनि जित्न सकिन्छ भन्ने आत्मविश्वास हुनु पर्यो।
प्रदेशमा संक्रमण र मृत्युदर उच्च भइरहे पनि निको हुनेहरूको संख्या पनि बढ़िरहेको छ। पछिल्लो एक सातामा प्रदेशमा 1300 भन्दा बढी कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमितहरूबाटै हुने लापरवाहीले संक्रमण नियन्त्रण गर्न समस्या भइरहेको सरकारी निकायहरूको गुनासो छ। धनगढी महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय,
क्रम लापरवाही छ। पढे लेखेका व्यक्तिहरू मर्निङ वाक गरिरहेछन्, आफू पोजिटिभ छन् तर उहाँहरू चाहिँ सामान किन्न, गुटका किन्न, बाहिर घुम्न निस्किरहेको।
देशभरि तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ। यस्तो बेला आम नागरिक सचेत बन्न आवश्यक देखिन्छ। सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्ड पालना गरी संक्रमण लाग्नबाट जोगिन सकिने जानकारहरू बताउँछन्। संक्रमित भएर उपचार गर्नुभन्दा संक्रमण हुनै नदिनु उपयुक्त हो। यसका लागि स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक देखिएको छ। भानुभक्त आचार्य, रेडियो नेपाल, कैलाली।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। मुलुकका विभिन्न जिल्लामा कोविड 19 संक्रमण फैलिँदो क्रममा रहेकाले हिजोसम्म कुल 74 जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गत वैशाख 7 गतेदेखि शुरू भएको निषेधाज्ञामा संक्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ़दो क्रममा रहेकाले अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ। हिजो मात्रै ताप्लेजुङ र लमजुङले एक साता, काभ्रे पलाञ्चोक र सङ्खुवासभाले 10 दिन, पैतडी र नुवाकोटले 15 दिन निषेधाज्ञा थप्ने निर्णय गरेका छन्। अब मनाङ, तेह्रथुम र खोटाङ जिल्लामा निषेधाज्ञा जारी गर्न बाँकी रहेको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आवश्यकता अनुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोही अनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुभयो। सरकारले पहाड़ी र हिमाली जिल्लामा 200 र काठमाण्डु उपत्यका तथा तराईमा 500 सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ। सरकारले कोविड 19 विरूद्धको भेरोसेल खोपको दोस्रो मात्रा हिजोदेखि काठमाण्डु जिल्लामा लगाउन शुरू गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डुले सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका 18 59 वर्ष उमेर समूहलाई हिजोदेखि जेठ 11 गतेसम्म आफूलाई पाएक पर्ने खोप केन्द्रमा गई दोस्रो मात्राको खोप लगाउन सकिने बताइएको छ। काठमाण्डु जिल्लाका 11 नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरू गरिएको प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले जानकारी दिनुभयो। चीन सरकारबाट अनुदानमा ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा गत चैत्र 25 वैशाख 15 गतेसम्म लगाइएको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मुलुक कोविड 19 महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने सबै खाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरूका समस्या समाधान गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो विभागीय प्रमुखहरूसँग छलफल गर्दै मन्त्री अर्यालले त्यस्तो निर्देशन दिनुभएको हो। कृषि तथा पशुपक्षी बजार तथा ढुवानी सहजीकरणका लागि यसअघि नै मन्त्रालयको अनुरोधमा गृह मन्त्रालय मार्फत सबै जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार भइसकेको भन्दै मन्त्री अर्यालले थप सहजीकरणको आवश्यकता देखिएमा तत्काल सरकारलाई अनुरोध गर्ने गरी तयारी गर्न समेत निर्देशन दिनुभयो। चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै हेल्थ डेस्क संचालनमा ल्याएको छ। कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी कोविड 19 हेल्थ डेस्क संचालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो। म्याग्दीको बेनी अस्पतालमा अक्सिजन ब्याङ्क स्थापना गरिएको छ। कोरोना भाइरसका संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिने उद्देश्यले अस्पताल परिसरमा संचालित अक्सिजन प्रशोधन केन्द्रलाई ब्याङ्कका रूपमा परिणत गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो। यसैबीच जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी बजारका विभिन्न स्थानबाट 22 अक्सिजन सिलिण्डर संकलन गरी बेनी अस्पताललाई उपलब्ध गराएको छ। कोरोना संक्रमितको उपचारका लागि लमजुङको मध्य नेपाल नगरपालिकाले 20 शैयाको अस्थायी अस्पताल निर्माण गरेको छ। कोरोना भाइरसको दोस्रो लहर मुलुकभर बढ़न थालेपछि नगरपालिकाले अक्सिजन सहितको अस्थायी अस्पताल निर्माण गरेको हो। लमजुङबाट हाम्रा संवाददाता सरोज विश्वकर्माको यो रिपोर्ट।
जिल्ला सदरमुकामबाट भौगोलिक रूपमा टाढा र अपायक रहेको लमजुङको मध्य नेपाल नगरपालिकाले मध्य नेपाल नगरपालिका वडा नम्बर 1 को जिताबेसीमा अस्थायी कोविड अस्पताल निर्माण गरी आइसोलेसन कक्ष तयार पारेको छ। कोरोना भाइरस संक्रमणका कारण आम नागरिकहरू अस्पतालमा उपचार समेत नपाएर जोखिम मोल्नु परेको अवस्थामा नगरपालिकाले अन्य विकास निर्माणका कामलाई थाँती राखेर भए पनि नागरिकको स्वास्थ्यप्रति संवेदनशील बनेको नगर प्रमुख रमेश कुमार पाण्डेले बताउनुभयो।
सरकारी अस्पतालहरूमा चाहिँ भेन्टिलेटरको व्यवस्था छैन, अपुग छ। प्राइभेट अस्पतालमा जनताले पैसा तिरेर उपचार गर्ने अब सम्भव छ। यस्तो अवस्थामा कुनै पनि नगरपालिका स्तरीय तहले अहिले विकासका कुराहरू छोडेर जनताको जीवन रक्षा गर्ने कुराहरू महत्वपूर्ण हुन्, यसलाई चाहिँ मध्यनजर राखेर स्वास्थ्यलाई चाहिँ पहिलो प्राथमिकता दिएर बजेट बनाउनु पर्छ।
नागरिकहरूको उपचारका लागि भन्दै नगरपालिकाले 20 शैयाको आइसोलेसन तयार पारेको छ। पालिकाभित्र सुविधा सम्पन्न अस्पताल नरहेको र नगरपालिकामा दोस्रो चरणमा कोविड 19 को संक्रमण जोखिम बढेसँगै संक्रमितको उपचारका निम्ति आफ्नै लगानीमा अस्थायी अस्पताल निर्माण गरेको मध्य नेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो।
अहिले जुन कोविडको महामारी फैलिएको छ, मध्य नेपाल नगरपालिकाका जनतालाई कसैलाई पनि दुःख नहोस् भन्नको लागि कोविड अस्पताल खोलिएको छ।
नगरपालिकाले आइसोलेसनसँगै बिरामीको उपचारका निम्ति एकजना डाक्टर, दुईजना स्टाफ नर्स सहितको स्वास्थ्य टोली पनि तयारी अवस्थामा राखेको छ। पूर्वाधार र भौगोलिक विकटताका बावजुद स्थानीय तह आफैले स्वास्थ्य कर्मी सहित आइसोलेसन तयार गर्नु उदाहरणीय काम रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले बताउनुभयो।
जिल्लाबाट अलिकति टाढा रहेको, पूर्वाधारको हिसाबले पनि अलिकति अप्ठ्यारो परिस्थितिमा रहेको हुनाले मध्य नेपाल नगरपालिकाले जुन आफ्नो नगरपालिकाभित्रका जनताका लागि पुर्याउनु पर्ने सेवाका लागि यो हस्पिटलको व्यवस्था गरेको छ। तत्काल उपचार गर्नुपर्ने र अक्सिजनको आवश्यकता पर्ने कोविडका बिरामीहरूलाई यस्तो खालको व्यवस्था गर्नु भौगोलिक क्षेत्रको हिसाबले पनि राम्रो काम हो।
नगरपालिकाले कोविडका बिरामीको तत्काल उद्धारका लागि एक एम्बुलेन्स, अक्सिजन र शैया सहित थप एक सवारी साधन पनि तयारी अवस्थामा राखेको छ। नगरपालिकाले सम्भावित कोरोना संक्रमण फैलन नदिन तथा पहिचानका निम्ति हरेक साता दुई दिन दुई स्थानमा स्वाब संकलनको व्यवस्था गरेको छ। संक्रमणकालीन अवस्थामा पालिकाभित्रका ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि घर दैलो सेवा सहित निशुल्क औषधि उपचारको व्यवस्था पनि गरिरहेको नगरपालिकाले जनाएको छ। सरोज विश्वकर्मा, रेडियो नेपाल, लमजुङ।
आजभन्दा 28 वर्ष अगाडि आजकै दिन नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा मदन भण्डारी तथा जीवराज आश्रितको चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनाका क्रममा मृत्यु भएको थियो। मदन आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी गर्नुहुँदै हार्दिक श्रद्धा सुमन अर्पण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले विज्ञप्ति मार्फत उहाँहरूको योगदानको उच्च प्रशंसा पनि गर्नुभएको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठन भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलोनीले नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद गठन गर्नुभएको हो। प्रदेश प्रमुख कलोनीले मुख्यमन्त्री शाहीको नेतृत्वमा 6 सदस्यीय मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्बर बहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सीता कुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको छ। यसैबीच प्रदेश प्रमुख कलोनीसँग हिजो भएको भेटमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई प्रदेश सरकारको कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि चालेका थप कदमबारे तथा प्रदेश अस्पतालमा डेडिकेटेड कोरोना उपचार संयन्त्रको व्यवस्था गरी प्रदेशलाई पर्याप्त हुने गरी अक्सिजन उत्पादनका काममा सरकार लागिसकेको जानकारी दिनुभयो। प्रदेश प्रमुख कलोनीले जनताको जीवन रक्षाको कामलाई सबैभन्दा बढ़ी प्राथमिकता दिएर काम गर्न र अपुग अक्सिजनको तत्काल व्यवस्था गर्न सुझाव दिनुभयो। उहाँहरूबीच प्रदेश अस्पतालको वर्तमान क्षमता र अवस्थाबारे पनि छलफल भएको थियो। सर्वोच्च अदालतमा लुम्बिनी प्रदेश सभाका तत्कालीन 4 सदस्यले आफूहरूलाई कार्यवाही गर्ने जनता समाजवादी पार्टी नेपाल जसपाको निर्णय विरूद्ध रिट निवेदन दायर गरेका छन्। जसपाका 4 तत्कालीन प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले आफूहरूलाई पार्टीबाट कार्यवाही गरी हटाएको निर्णय विरूद्ध रिट निवेदन दायर गर्नुभएको हो। प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्धको अविश्वासका प्रस्तावमा पार्टीको निर्णय विपरीत हस्ताक्षर गरेर सरकारमा समेत सहभागी भएको जनाउँदै पार्टीले निजहरूलाई प्रदेशसभा सदस्यबाट हटाएको थियो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको हिल्सा सिमकोट सड़कका विभिन्न खण्डको निर्माण कार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भइरहेको छ। कर्णाली करिडोर अन्तर्गत हिल्सा सिमिकोट सल्ली सल्ला सड़क खण्डको च्यासरा भीरमा कड़ा चट्टान छिचोल्ने कार्य सकिएको र सो सड़क खण्डमा ग्रेड मिलाउने कार्य पनि तीव्र गतिमा भइरहेको हिल्सा सिमकोट सड़क योजनाका प्रमुख विश्वनदास लामाले जानकारी गराउनुभयो। निषेधाज्ञामा साबिकको भन्दा निर्माण सामग्री र तेलको कमीले निर्माण कार्यमा केही ढिलाइ भएको योजना कार्यालयले जनाएको छ। वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको 84 वर्षको उमेरमा हिजो निधन भएको छ। 18 दिन अघि भारतको देहरादूनबाट काठमाण्डु आउनुभएका कार्कीलाई ज्वरो आएपछि छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो। कार्कीको जन्म स्याङ्जा जिल्लाको एक सैनिक पृष्ठभूमि भएको घरमा विक्रम सम्वत 1995 कार्तिक 22 गते भएको थियो। बाल्यकालदेखि नै नेपाली लोक संगीतमा रूचि राख्ने कार्कीको नाम गीतकार निर्देशक कवि लेखक र नेपाली लोक संस्कृतिको अध्येताका रूपमा समेत परिचित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो साँझ ट्वीट गर्नुहुँदै गीतकार कार्कीप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो। यसमा पाइने कार्बोहाइड्रेट, प्रोटीन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लड़ाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
अन्तर्राष्ट्रिय समाचारमा कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी प्रभावित भारतको दिल्लीमा एक साताका लागि लकडाउन थप गरिएको छ। दिल्ली सरकारले दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात मे 24 लम्बाइएको र सो अवधिमा रेल सेवा सुचारू नहुने जनाएको छ। छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण घट्दै गएको छ। केही दिन यता क्रमशः घट्दै गएको संक्रमण दरले आशाको संचार गरेको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। हिजो भारतमा 2,81,860 जना संक्रमित थपिएका छन्। एक साता अघिसम्म दैनिक 4,00,000 बढ़ी संक्रमित थपिँदा भयावहतर्फ अघि बढ़ेको अवस्था क्रमशः नियन्त्रणतिर अघि बढ़ेको भारतीय अधिकारीहरूले जनाएका छन्। संक्रमण दर घटे पनि मृत्युदर भने घट्न सकेको छैन। हिजो एकै दिन 4,092 जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मृत्युदर पनि केही दिनमा नियन्त्रण हुने अधिकारीहरूको दावी छ। विश्वभर हिजो 9,445 जना कोरोना संक्रमितको मृत्यु भएको र 5,30,000 संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। इजरायल र प्यालेस्टाइन बीच गत सोमबारदेखि भड़किएको हिंसामा हालसम्म 202 जनाको मृत्यु भइसकेको छ। गाजापट्टीमा इजरायलको हवाई आक्रमणमा परि 58 बालबालिका र 34 महिला सहित 192 जनाको मृत्यु भइसकेको छ भने हमास समूहको रकेट आक्रमणमा परि 2 बालबालिका सहित इजरायलमा 10 जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। हिजो एक दिनमै मात्र गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परि 42 जनाको मृत्यु भएको थियो। हिजो भएको हवाई आक्रमणमा 2 आवासीय भवन नष्ट भएको र आक्रमणमा दर्जनौ घाइते भएको समाचार संस्था अल जजिराले बताएको छ। यसैबीच इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमास समूहमाथिको आक्रमण हाललाई नरोकिने बताउनु भएको छ। अन्तर्राष्ट्रिय समुदायले भने युद्ध विराम गर्न दुवै समूहलाई आग्रह गरेको छ। इजरायली सेनाले गत एक सातामा हमास समूहले इजरायलमाथि 2800 भन्दा बढ़ी रकेट प्रहार गरेको बताएको छ। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले कोविड 19 रोकथाम उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता वृद्धि र स्वास्थ्य सामग्रीका लागि 4,31,85,60,000 रूपियाँ रकम निकासाको सहमति दिएको छ। अर्थ मन्त्रालयले 26 केन्द्रीय अस्पताल र 9 प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि 2,95,20,00,000 रूपियाँको निकासाको लागि सहमति प्रदान गरेको हो। त्यस्तै केन्द्रीय र प्रादेशिक गरी 25 अस्पताललाई एसडीयु स्थापनाका लागि 1,36,65,60,000 रूपियाँको सहमति प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ। कोविड 19 रोकथाम उपचार तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले रकमका लागि सहमति प्रदान गरेको हो। आइतबार नेपाली शेयर बजारमा कारोबार रकम र परिसूचक उच्च दरले वृद्धि भएको छ। आइतबार 8 कम्पनीहरूको सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा 2.02% वृद्धि सहित परिसूचक 54.26 अंकले बढ़ेर 2,738.35 अंकमा पुगेको छ। आइतबार 214 कम्पनीहरूका 1,13,69 कारोबारहरूबाट 2,14,28,882 किता शेयरहरू 10,40,38,00,000 रूपियाँमा किनबेच भएका छन्। आइतबार सबैजसो परिसूचकमा हरियाली छाएको छ। त्यसमध्ये निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा उच्च दरले वृद्धि भएको छ। नेपाल बैंकर संघले कोविड 19 जोखिम कायमै रहेकोले घरैबाट बैंकिङ कारोबार गर्न सेवाग्राहीहरूलाई अनुरोध गरेको छ। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै मोबाइल तथा इन्टरनेट ब्याङ्किङ मार्फत एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर, खाताको ब्यालेन्स हेर्ने, बिल भुक्तानी लगायतका कार्यहरू विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो। संघले सामान खरिद गर्दा उपलब्ध भएसम्म एटीएम कार्डको प्रयोग वा क्यूआर कोडबाट भुक्तानी गर्दै नगद कारोबार कम गर्न ग्राहकहरूलाई अनुरोध समेत गरेको छ। त्यसै गरी संघले ग्राहकहरूको सहजताका लागि निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरणको लागि सम्बन्धित ब्याङ्कलाई इमेल गरेर नवीकरण गराउन सक्ने व्यवस्था गरेको समेत जनाएको छ। अन्य कुनै सेवा, सुझाव, गुनासोको सम्बन्धमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर वा कल सेन्टरबाट सेवा लिन समेत संघले सबैलाई आग्रह गरेको छ। नेपाल चेम्बर अफ कमर्सले काठमाडौँका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीहरूले काठमाडौँका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पंजा, भिटामिन सी ट्याब्लेट लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको जनाएको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो, भुवन आचार्यबाट पालो भएको छ खेल समाचारको।
नेपाली राष्ट्रिय फुटबल टोलीको आइतबार घोषणा गरिएको टोलीमा शनिबार मात्र नेपाल सुपर लीग उपाधि जितेको काठमाण्डु रेन्जर्सका कुनै पनि खेलाड़ीले स्थान बनाउन सकेका छैनन्। नवनियुक्त प्रशिक्षक अब्दुल हाल अल मुतारीले इराक विरूद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनौटका लागि बन्द प्रशिक्षणमा रहने गरी 32 खेलाड़ीको नाम सार्वजनिक गर्दा रेन्जर्सका कुनै पनि खेलाड़ी सूचीमा परेनन्। यसअघि थ्री नेशन कपका दौरानमा रेन्जर्समा आबद्ध 5 खेलाड़ी राष्ट्रिय टोलीमा थिए, तर प्रशिक्षक अल मुतारीले नयाँ अनुहारलाई प्राथमिकता दिँदै घोषणा गरेको टोलीमा रेन्जर्सका खेलाड़ी परेनन्। एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ, संजोग राई, छिरिङ गुरूङ र त्रिदेव गुरूङ यसपटक टोलीमा नपरेका हुन्। थ्री नेसन खेल्ने टोलीबाट सुजल श्रेष्ठ र अजित भण्डारी पनि टोलीमा परेका छैनन्। नवयुग श्रेष्ठ र सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा 5 खेलाड़ी पहिलो पटक बन्द प्रशिक्षणमा समेटिएका छन्। कमल थापा, सूरजजी छगुरी, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगीले पहिलो पटक बन्द प्रशिक्षणमा स्थान बनाएका हुन्। राष्ट्रिय टोलीले मे 29 इराक विरूद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। त्यसपछि जुन पहिलो साताबाट शुरू हुने विश्वकप छनौटका लागि खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्दैछ। नेपालले विश्वकप छनौट अन्तर्गत 3 खेल खेल्न बाँकी छ। नेपालले जुन 3 चाइनिज ताइपेन, जुन 7 जोर्डन तथा जुन 11 अस्ट्रेलियासँग खेल्नेछ। नेपाल पहिलो अङ्क तालिकामा 3 अङ्क जोड्दै 4 स्थानमा छ। नेपालको 5 खेलमा 1 जित र 4 हारको नतिजा रहेको छ। समूहको पछाडिमा रहेको ताइपेनको 5 खेलमा कुनै अङ्क छैन। अस्ट्रेलिया 12 अङ्क जोड्दै शीर्ष स्थान तथा कुवेत र जोर्डनको 10 अङ्क छ। नेपालले 4 स्थानमा रहन सके एसियन कप छनौटको तेस्रो राउण्डमा सोझै स्थान बनाउने अवसर रहनेछ। विश्वकपमा छनौट हुने नेपालको सम्भावना भने गणितीय रूपमा मात्र बाँकी छ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बद्ली रही पहाड़ी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.2 डिग्री सेल्सियस, अहिले आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:14 भयो भने सूर्यास्त भरि साँझ 6:47 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। नागरिकको जीवन रक्षाका लागि तत्काल आवश्यक कानून र प्रक्रिया मिलाएर कार्य सम्पादन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेकपा एमालेद्वारा पार्टीको आन्तरिक विवाद समाधानका लागि 10 सदस्यीय कार्यदल गठन। नेपालमा हिजो थप 7338 जनामा कोरोना संक्रमण, 6648 जना संक्रमण मुक्त, संक्रमणका कारण थप 145 जनाको मृत्यु। कोरोना संक्रमितका लागि आवश्यक अक्सिजनको व्यवस्था अस्पतालले आफै मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन। चीन सरकारबाट प्राप्त 18,000 अक्सिजन सिलिण्डर स्थल मार्गबाट तथा ओमानबाट 560 सिलिण्डर नेपाल आइपुग्यो। इजरायल र प्यालेस्टाइन बीच भइरहेको पछिल्लो द्वन्दका क्रममा एक हप्ताभित्र 200 भन्दा बढ़ीको मृत्यु। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।